नमस्कार, दैनिक पत्र पत्रिकाको संगालु कार्यक्रम अखबारमा स्वागत छ। म बाबुराम तिमिल सिन्हा। आज मिति 2082 साल असार 22 गते आइतबार, अषाढ़ शुक्ल पक्ष एकादशी तिथि, तदनुसार जुलाई 6 सन् 2025, नेपाल सम्बत 1145। वायु प्रदूषण घटाउन कार्ययोजना। सरकारले वायु प्रदूषण जन्ने विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी पञ्चवर्षीय कार्ययोजना 2082-87 ल्याउने तयारी गरेको छ। सरकारले दिएको निर्देशन अनुसार राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कार्ययोजना मस्यौदा तयार पारेको छ। वायु प्रदूषण हुने विपदजन्य घटना न्यूनीकरण गर्नका लागि नीतिगत रूपमा व्यवस्थित गर्ने गरी यस्तो मस्यौदा बनाइएको हो। नेपालमा वायु प्रदूषण न्यूनीकरण र अनुगमन गर्ने कार्य वातावरण विभाग मार्फत मात्र हुँदै आएको छ। न्यून जनशक्ति स्रोत साधनको अभावका कारण अनुगमनकारी निकायका रूपमा विभाग खुम्चिएको छ। नेपालमा वायु प्रदूषणका कारण अकाल मृत्युको दर पनि पछिल्ला वर्षमा बढ़दै गएको छ। अघिल्लो साता विश्व बैंकले सार्वजनिक गरेको तथ्य अनुसार नेपालमा वायु प्रदूषणका कारण वर्षेनी करिब 26,000 मानिसले ज्यान गुमाउने गरेका छन्। त्यति मात्र होइन, वायु प्रदूषणले प्रत्येक नेपाली नागरिकको औसत आयु 3.4 वर्षले घटाउँदै लगेको विश्व बैंकको प्रतिवेदनले औल्याएको छ। वायु प्रदूषणले नेपालको कुल ग्राहस्त उत्पादनमा समेत 6% भन्दा बढ़ीको असर पारिरहेको छ। स्टेट अफ ग्लोबल इयर रिपोर्टका अनुसार नेपालमा सन् 2021 वायु प्रदूषणकै कारण 48,500 मानिसको ज्यान गएको थियो। सन् 2019 42,000 जनाको वायु प्रदूषणका कारण मृत्यु भएको थियो। हरेक वर्ष हिउँद र खडेरीमा दोहोरिने वायु प्रदूषणका कारण काठमाडौँ उपत्यका लगायतका शहरको जनजीवन बेला बेलामा अस्तव्यस्त हुने गर्दछ। आजको गोर्खापत्र दैनिकले अग्रपृष्ठमा यो खबर प्रकाशित गरेको छ। काठमाडौँ महानगरभित्रका सामुदायिक विद्यालयका 17 विद्यार्थीले ल्याए 4 जीपीए। तल्लो जीपीए र नन ग्रेडेडको संख्या बढ़ेपछि महानगरको सिकाइ सुधारमा गरिएको प्रयत्नमाथि प्रश्न। आजको नयाँ पत्रिका दैनिकमा यो समाचार समावेश छ। काठमाडौँ महानगरपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयका 17 विद्यार्थीले एसईमा 4 जीपीए ल्याएका छन्। 7 सामुदायिक विद्यालयका विद्यार्थीले 4 जीपीए ल्याएको महानगरपालिकाको शिक्षा विभागले जनाएको छ। सबैभन्दा धेरै विश्व निकेतन मावि र ज्ञानोदय माविबाट 6-6 जना, जनकल्याण मावि, शिवपुरी मावि, कन्या मन्दिर मावि, रत्नराज्य मावि र गीतामाता माविबाट 1-1 जनाले जीपीए 4 ल्याएका हुन्। शिक्षा विभागका अनुसार 2081 सञ्चालन भएको एसईईमा महानगरपालिकाका सहभागी 58 सामुदायिक विद्यालयबाट 4,067 विद्यार्थीले एसई परीक्षा दिएका थिए, जसमध्ये जीपीए 4 ल्याउनेको संख्या 17, जीपीए 3.6 देखि 4 ल्याउनेको संख्या 472, जीपीए 3.2 देखि 3.60 ल्याउनेको संख्या 1,150, जीपीए 2.8 देखि 3.20 ल्याउनेको संख्या 9,893 जना, जीपीए 2.4 देखि 2.80 ल्याउनेको संख्या 260 जना, जीपीए 2.1 देखि 2.40 ल्याउने विद्यार्थी 16 जना र नन ग्रेडेडको संख्या 958 रहेको छ। काठमाडौँ महानगरभित्रका सामुदायिक विद्यालयका 17 विद्यार्थीले ल्याए 4 जीपीए। आजको नयाँ पत्रिका दैनिकको भित्री पृष्ठमा यो समाचार प्रकाशित छ। ग्यास अनुदानमा वर्षेनी 8 अर्ब खर्च, अनुदानको इन्धनमा पनि भ्याट फिर्ता। आजको कान्तिपुर दैनिकमा यो समाचार रहेको छ। खाना पकाउने एलपी ग्यासमा सर्वसाधारणका नाममा दिने अनुदानमा अनुदान एवं छूटमा उद्योगी व्यवसायीले रजाई गरेको पाइएको छ। सर्वसाधारणलाई सहुलियत दिन नेपाल आय निगमले वर्षेनी 7,80,00,000,000 खर्च गर्छ। व्यवसायीले भने निगमबाट पाउने अनुदानसँगै भ्याट फिर्ता रकम लिएर दोहोरो फाइदा असुल्ने गरेका छन्। यसबाट उनीहरूलाई सर्वसाधारणको तुलनामा 13% सस्तोमा ग्यास मिल्ने गरेको छ। वास्तवमा सर्वसाधारणलाई अन्याय भएको छ। सरकारले व्यवसायीको तुलनामा उपभोक्तालाई छूट दिन अनुदान दिनुपर्ने हो, तर सबै एकै प्याकेजमा हुँदा व्यवसायीले 13% भ्याट छूट रकम फिर्ता लिएर दोहोरो फाइदा लिएका छन्। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले भन्नुभयो, छूट उत्पादन सरकारी उद्देश्य अनुसार सदुपयोग भएन, ठूला व्यवसायीले मात्र फाइदा लिएका छन्। निगमको विवरण अनुसार एक सिलिण्डर ग्यासको खरिद लागत मूल्य 2107 रूपियाँ पर्छ। प्रति सिलिण्डर ग्यासको उपभोक्ता मूल्य 1910 रूपियाँ तोकिएको छ। एक सिलिण्डरमा निगमलाई 197 रूपियाँ नोक्सान रहिआएको छ। यही मूल्यमा बिक्री हुँदा 15 दिनमा 16,44,681 ग्यास सिलिण्डर बिक्री हुँदा 32,41,00,000 रूपियाँ नोक्सान हुने गरेको निगमको दावी रहेको छ। ग्यासबाट हुने नोक्सानी भने पेट्रोल र डिजेल, मट्टीतेल र हवाई इन्धनबाट पूर्ति गरिँदै आइएको छ। ग्यास अनुदानमा वर्षेनी 8 अर्ब खर्च, अनुदानको इन्धनमा पनि भ्याट फिर्ता। आजको कान्तिपुर दैनिकमा यो खबर रहेको छ। कान्तिपुर दैनिकको यसै पृष्ठमा विकास पूर्वाधार सम्बन्धी समाचार पनि समेटिएको छ। सिद्ध बाबा सुरुङ मार्गमा सकियो भुइँ ढलान, लाइनिङको काम धमाधम समाचार रहेको छ। सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्ध बाबा सुरुङ मार्गको मुख्य टनेल भुइँ भागको ढलान इन्भर्टको काम सकिएको छ। मुख्य टनेलकै भित्री सुरुङको भित्री पर्खालमा गरिने संरचनात्मक लेपन लाइनिङको काम 834 मिटर सकिएको सिद्ध बाबा सुरुङ मार्ग आयोजना कार्यालयले जनाएको छ। इन्भर्टको काम भने 1,089 मिटर सकिएको सिद्ध बाबा सुरुङ आयोजना कार्यालयका प्रमुख कृष्णराज अधिकारीले बताउनुभयो। मुख्य टनेलको 1,089 मिटर मध्ये इन्भर्टको काम सकिएकाले 1,126 मिटर लाइनिङको काममा 834 मिटर सकिएको छ। अब लाइनिङको काम 292 मिटर मात्र बाँकी रहेको आयोजनाले जनाएको छ। बाइपास एकमा इन्भर्ट र लाइनिङको काम भइरहेको छ भने बाइपास तीनमा इन्भर्टको काम शुरू भएको सिद्ध बाबा सुरुङ मार्ग आयोजना कार्यालयको भनाइ रहेको छ। सिद्ध बाबा सुरुङ मार्गमा सकियो भुइँ ढलान, लाइनिङको काम भने धमाधम। आजको कान्तिपुर दैनिकको भित्री पृष्ठमा यो समाचार प्रकाशित छ। स्थानीय तहमा वित्तीय अराजकता, आजको नागरिक दैनिकको भित्रपृष्ठमा यो खबर प्रकाशित छ। चितवनको राप्तीमा आमा समूहले प्रदेशबाट बजेट ल्याएर मिल जडान गर्यो। सोही योजनामा नगरपालिकाले अर्को वर्ष झण्डै 2,00,000 रूपियाँ उपलब्ध गरायो, तर त्यसको हिसाब किताब छैन। त्यस्तै ललितपुर महानगरपालिकाले अभिलेख नराखी झण्डै 2 करोड़ बढ़ीको सीसीटीभी जडान गर्यो। त्यसको संचालन कार्यविधि र नक्साङ्कन सहितको अभिलेख महानगरपालिकासँग छैन। यता हेटौँडा उपमहानगरपालिकामा नगरसभाबाट पारित नगरी अन्य शीर्षकबाट सरकारी तथा गैर सरकारी संस्थालाई 1.5 करोड़ बजेट विनियोजन गरेको पाइएको छ। यस्तै भरतपुर महानगरपालिकाका उपप्रमुखले आफूले पाउने सुविधा भन्दा तेब्बर बढ़ी वार्षिक 5,110 लिटर इन्धन उपयोग गरेको भेटिएको छ। स्थानीय पालिकाका प्रमुख र उपप्रमुखले प्रति महिना 150 लिटर इन्धन पाउने नियम छ। फरक फरक क्षेत्रका यी प्रतिनिधिमूलक उदाहरणले बागमती प्रदेशका स्थानीय तहमा रहेको वित्तीय अराजकतालाई प्रष्ट पार्छ। स्थानीय तहमा व्यतिथि आजको नागरिक दैनिकले खबर प्रकाशित गरेको छ। हुम्लामा मोटर बाटो पुगेको प्रसंगलाई अन्नपूर्ण पोस्ट दैनिकले अग्र पृष्ठमा प्रकाशित गरेको छ। हुम्ला पनि मोटर बाटो पुग्यो, अब जाने शहरैमा समाचार शीर्षक रहेको छ। दिन बिते, महिना गुज्रे, साल गए, हुम्लावासीले गाड़ी चढ़ने सपना पाली बसे। नेपाली सेनाले खारपुनाथ पाँच स्थित चुवा खोलामा बेलीब्रिज बनाएपछि गाड़ी चढ़ने हुम्लावासीको सपना अब पूरा हुँदैछ। गाड़ी पुगेसँगै विकास र समृद्धि पनि, गाउँमै पुगेर जीवनयापन नै फेरिनेमा हुम्लावासी विश्वस्त भएका छन्। हुम्ला सदरमुकाममा पनि गाड़ी पुगेपछि देशकै लागि गर्वको अनुभूति पनि भएको छ। आजको अन्नपूर्ण पोस्ट दैनिकमा यो समाचार प्रकाशित छ। 77 जिल्ला पनि जोडियो सड़कले, भित्री पृष्ठमा पनि यसै प्रसंगलाई उठान गरिएको छ, जसमा बेलीब्रिजले जोडियो त्रिदेशीय यात्रा सहज बनो उपशीर्षक रहेको छ। ठेकेदारको लापरवाहीपछि सेनालाई जिम्मा उपशीर्षक रहेको छ। त्यसै गरी कर्णालीको भाग्य रेखा करिडोरको रूपमा समेत यो सड़कलाई लिएको उपशीर्षक सहितको समाचार पनि रहेको छ। स्तरोन्नति बाँकी नै अर्को समाचार उपशीर्षक रहेको छ। कड़ा चट्टान र स्तर उन्नतिमा तीव्रता अर्को उपशीर्षक रहेको छ। आठवटा पुल बन्दै अर्को उपशीर्षक रहेको छ। 77 जिल्ला पनि जोडियो सड़कले आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर प्रकाशित छ। अपराजित रहँदै नेपाली युवा फेरि इष्ट जोन विजेता, आजको कान्तिपुर दैनिकको खबरलाई लिँदैछौ। नेपाल अपराजित रहेर एसएससी अण्डर 16 पुरूष इष्ट जोन क्रिकेट प्रतियोगिताको विजेता बनेको छ। नेपालले मलेसियामा शनिबार सम्पन्न फाइनलमा सिंगापुरलाई 2 विकेटले पराजित गरी एसएससी उमेर समूहको प्रतियोगितामा आफ्नो दबदबा कायमै राखेको हो। नेपाली युवा टोली उपाधि रक्षा गर्ने क्रममा अपराजित रह्यो। सेमी फाइनलमा मलेसियालाई 9 विकेटले पराजित गरेको नेपालले समूह चरणमा पनि सिंगापुरलाई 6 विकेटले हराएको थियो। 2 वर्ष अगाडि नेपालले फाइनलमा घरेलु टोली मलेसियालाई 221 रनले पराजित गरेको थियो। टस जितेर ब्याटिङ रोजेको सिंगापुर क्वालालम्पुर स्थित युकेएम वाईएसडी ओभल मैदानमा 40.5 ओभरमा 113 रनमा अल आउट भएको थियो। अपराजित रहँदै नेपाली युवा फेरि इष्ट जोन विजेता, आजको कान्तिपुर दैनिकमा यो खबर प्रकाशित छ। दोहोरो मारमा किसान, रोपाईका बेला मल्न पानी, आजको हिमालय टाइम्समा खबर रहेको छ। कृषि प्रधान देश भनेर चिनिने नेपालको आधा भन्दा बढ़ी जनसंख्या कृषिमा आश्रित छ, जसमा धान सबैभन्दा बढ़ी क्षेत्रफल ओगट्ने बाली हो। नेपालमा वार्षिक झण्डै 50 लाख भन्दा बढ़ी मेट्रिक टन धान उत्पादन हुन्छ, तर माग अनुसार उत्पादन नहुँदा हरेक वर्ष अरबौंको धान चामल आयात गर्नुपर्ने बाध्यता रहेको छ। असार महिना मनसून शुरू हुने समय हो। यसपालि झन असार नलाग्दै नेपालमा मनसून भित्रिएको थियो। झरी हिलो र हरियालीले भरिएको मौसम कृषकहरूका लागि रोपाईको मुख्य सिजन हो। विशेष गरी मध्य र पूर्वी पहाड़ तथा तराईका जिल्लाहरूमा धान रोपाई यही समयमा शुरू हुन्छ। असारलाई मानो रोपेर मुरी फलाउने महिनाका रूपमा समेत चित्रण गरिन्छ। धान रोपाई हुने धेरै क्षेत्रमा सिंचाईको व्यवस्था छैन। आकाशे पानीको भरमा रोपाई हुने ठाउँ नेपालमा प्रशस्तै रहेका छन्, तर मनसून भित्रिएको एक महिना हुँदा समेत देशभर एकनाश पानी पर्न सकेको छैन। समयमै पर्याप्त वर्षा नहुँदा तराई मधेसका धेरै ठाउँमा असार सकिनै लाग्दा समेत वर्षा हुन सकेको छैन। दुई तिहाई असार सकिँदा तराई मधेसका धेरै खेत अझै बाँझै रहेका छन्। भ्याडमा राखेको बिउ छिप्पिन लाग्दा समेत रोप्न नपाएपछि किसान चिन्तित बनेका छन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले असार तेस्रो मसान्तसम्म एक तिहाई क्षेत्रमा मात्र रोपाई भएको जनाएको छ। देशभरि 13,91,321 हेक्टर जमिनमा धान खेती हुने गरेको छ। यो सँगै धान रोपाईका लागि रासायनिक मलको समेत अभाव देखिँदै आएको छ। दोहोरो मारमा किसान रोपाईका बेला मल नपानी आजको हिमालय टाइम्सले यो खबरलाई अग्रपृष्ठमा प्रकाशित गरेको छ। कार्यक्रम अखबारमा अब केही बेर विज्ञापन र सन्देश।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकामा भएका अन्य बाँकी प्रसंगहरू। गरीबी र कुपोषण मुक्त नभएको मुक्तिकोट, दुई बाल बालिकाको मृत्यु, 25 जना अझै कुपोषित, आजको नेपाल समाचार पत्रको अग्र पृष्ठमा यो खबर रहेको छ। बाजुराको स्वामी कार्तिक गाउँपालिका दुई मुक्तिकोटमा 25 जना कुपोषित बाल बालिका फेला परेका छन्। मुक्तिकोटका 275 घरधुरी सर्वेक्षण गर्दा 25 जना कुपोषित बाल बालिका फेला परेको मुक्तिकोट स्वास्थ्य चौकीका इन्चार्ज ब्रिज विश्वकर्माले जानकारी दिनुभयो। उहाँका अनुसार 11 जनामा रातो कडा र 14 जनामा पहेँलो मध्यम कुपोषणको लक्षण देखिएको छ। जसमध्ये यस आर्थिक वर्षमा 2 बच्चाले कुपोषणकै कारण ज्यान गुमाए। यसरी ज्यान गुमाउनेमा स्वामी कार्तिक गाउँपालिका दुईकी रूपसरा नेउपानेका 16 महिनाको छोरा सन्तोष नेउपाने र वडा नम्बर 1 मुक्तिकोटकी 17 महिनाकी जमुना विक रहेका छन्। स्वास्थ्य चौकी इन्चार्ज विकले रूपसराको घरमै गएर सम्झाएको, पालिकाले सहयोग गर्छ भन्दा पनि नमानेकाले रूपसराको छोरोले ज्यान गुमाउनु परेको बताउनुभयो। उहाँले यस वर्ष कुपोषणकै कारण 2 जनाले ज्यान गुमाएको रेकर्ड भए पनि गाउँमा अरू 2-3 बच्चा पनि कुपोषणले मृत्यु भएको हुन सक्ने जानकारी आएको बताउनुभयो। गरीबी र कुपोषण मुक्त नभएको मुक्तिकोट बाजुराको प्रसंगलाई आजको नेपाल समाचार पत्रले उठान गरेको छ। जलाधार क्षेत्र संरक्षण कार्य प्रभावकारी, आजको गोर्खापत्र दैनिकको भित्री पृष्ठमा यो खबर रहेको छ। सिन्धुली जिल्लामा चुरे क्षेत्रमा हुने भूक्षय तथा नदी कटान नियन्त्रणका लागि चुरे उत्थानशील आयोजना प्रभावकारी बनेको छ। कमला नदी जलाधार क्षेत्र संरक्षण गर्ने उद्देश्यले संचालित उक्त आयोजना चुरे क्षेत्रमा हुने भूक्षय र नदी कटान रोकथामका लागि प्रभावकारी बनेको हो। आजको गोर्खापत्र दैनिकमा यो खबर प्रकाशित छ। यात्रु र चालकलाई दिनौ दुख दाउन्ने खण्ड आजको नागरिक दैनिकमा खबर रहेको छ। यसपालिको बर्खामा पनि सड़क खण्डको यात्रा कष्टपूर्ण हुने देखिन्छ। नारायणगढ़ बुडवल सड़क खण्ड निर्माणाधीन छ। यो सड़कमा सवारी गुड्न त्यति सहज छैन। नारायणघाट बुडवल सड़क खण्डमा दैनिक हजारौं सवारी साधन गुड्छन्। यही सड़क हुँदै राजधानी काठमाडौं तथा पूर्वी पश्चिम क्षेत्र आउजाउ गर्नुपर्ने बाध्यता रहेको छ। कैलालीदेखि काठमाडौंसम्मको रूटका चालक अरूण पटेल सड़कका कारण गाड़ी बिग्रेर मरमत गर्दा नै आमदानी सकिने बताउनुहुन्छ। यात्रा पछि गाड़ी मरमत गर्नुपर्छ, पट्टा भाँचिन्छ, खाल्डो भनेर गाड़ी हाल्यो डाँडो नै पर्छ, डाँडो भनेर हालो खाल्डो पर्छ, यस्तै छ हजुर हाम्रो समस्या कसले सुन्ने, उहाँले भन्नुभयो। यात्रु र चालकलाई दिनौ दुख छ, दाउन्ने खण्ड। आजको नेपाल आजको नागरिक दैनिकमा यो समाचार प्रकाशित छ। उत्पादन घट्दा खस्कियो अलैंची निर्यात, आजको गोर्खापत्र दैनिकमा खबर रहेको छ। चालू आर्थिक वर्ष 2081-82 महिनामा अलैंची निर्यातमा कमी आएको छ। अन्तर्राष्ट्रिय बजारमा अलैंचीको माग उच्च भए पनि उत्पादन कम हुँदा निर्यातमा कमी आएको हो। भन्सार विभागको तथ्याङ्क अनुसार 11 महिना साउनदेखि जेठ 7,19,84,00,00,000 रूपियाँ बराबरको 39,95,745 केजी अलैंची मात्र निर्यात भएको छ। उत्पादन घट्दा खस्कियो अलैंची निर्यात, आजको गोर्खापत्र दैनिकमा खबर रहेको छ। जुम्ला नाङ्म सड़क दुई लेन कालोपत्रे, आजको कारोबार दैनिकमा खबर रहेको छ। कर्णाली राजमार्ग अन्तर्गत जुम्ला खण्ड कालोपत्रे भएको छ। जुम्ला सुर्खेत 232 किलोमिटर रहेकोमा जुम्ला नाङ्म सड़क खण्डको 26 किलोमिटर सड़क दुई लेन निर्माणसँगै कालोपत्रे गरिएको हो। विगतमा साँगुरो सड़क हुँदा जोखिम रहेको ठाउँमा अहिले दुई लेन सड़क कालोपत्रे भएपछि यात्रा सहज भएको छ। आजको कारोबार दैनिकले अग्र पृष्ठमा यो खबर प्रकाशित गरेको छ। बढ़्यो जीवन र निर्जीवन बीमा व्यवसाय, जीवनमा 16 र निर्जीवनमा 9% वृद्धि। चालू आर्थिक वर्ष 2081-82 11 महिनासम्म जीवन बीमा कम्पनीहरूले 1,55,15,75,00,000 रूपियाँ बीमा शुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार जेठ मसान्तसम्म कम्पनीहरूले 31,98,24,00,000 रूपियाँ प्रथम बीमा शुल्क उठाएका हुन्। बढ़ो जीवन र निर्जीवन बीमा व्यवसाय, आजको नयाँ पत्रिका दैनिकको अर्थ पृष्ठमा यो समाचार प्रकाशित छ। पत्र पत्रिकामा प्रकाशित यिनै विविध प्रसंगहरूसँगै कार्यक्रम अखबारको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने शंकर भण्डारीलाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस्त, नमस्कार।